नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं। जीएस पौडेलको उपन्यास एक सरको माया वाचन हामीले गएको साता 9 श्रृंखला सुनायौं। 159 पृष्ठसम्म सुनाउँदा एउटा नयाँ उपकथा गएको साताबाट भर्खरै शुरूआत भएको थियो। हामीले करिब दुई तीन पृष्ठ मात्रै उपकथाको शुरूआत गरेका छौं। आज त्यो उपकथा अगाडि बढाउँछौ। एक सरको मायाको 10 श्रृंखला अब सुनौ, पृष्ठ 160। समय त उस्तै थियो तर गोठाला फेरिएका थिए। बाको जीवनशैली फेरिएको थियो तर फूलमायाको सिउँदोको रङ फेरिएको रहेनछ। त्यो जमानामा 20 वर्षको उमेरमा पनि किन फूलमायाले बिहे गरिनन्? के आरण्य कामीले आफ्नै छोरीलाई बुढी कन्या नै राख्न खोजेका हुन् त, या फूलमाया आफैले बिहे गर्न चाहेनन्? मेरा बाका आँखा फूलमायातिरै थिए। उनको मन भने सिसौघारी र पहाडी जंगलतिर डुलिरहेको थियो। आरण्य कामीले नजिकै आएर बाल नमस्कार गरे। बा झस्किएर आरण्य कामीलाई हेर्न थाले। उमेरका हिसाबले त बाले नमस्कार गर्नुपर्ने हो, तर त्यसो भएन, बाले नमस्कार फर्काए। फर्केर आएकोमा खुसी पनि व्यक्त गरे अनि फेरि पुलुक्क फूलमायालाई हेरे। फूलमायाको नजर भने मुसुरोको फूलसँग खेलिरहेकी मेरी दिदीतिर थियो। मेरा बाले फेरि आरण्य कामीतिर हेरे अनि आमा र दिदीलाई देखाउँदै भने, मेरी जहान अनि मेरी छोरी। आरण्य कामीले आमालाई पनि नमस्कार गरे। लडिया सिङ्गाने घोलतिर गयो। थारू बाजेले गुरुको ढाडमा लौरी बजार्दै लडियालाई सिङ्गाने घोलबाट माथि उकालेर गाउँतिर लगे। पर पुगुन्जेल फूलमायाले बालाई र बाले फूलमायालाई हेरिरहेका थिए, तर उनीहरू बीच बोलचाल भएन। लडिया 52 बस्तीको ढिक तलबाट बौलाह खोलाको किनारमा रहेको विकटहोलतिर मोडियो। बा र फूलमायाको बीचमा चलिरहेको त्यो नयन मटक्का सायद आमाले थाहा पाउनु भएन। त्यो साँझ बा आँगनको डिलमा बसेर धेरै बेर झोक्राइरहे। आमाले बालाई झस्काउँदै बोलाउनु भयो, होइन बाङ खाए चाहिँ के सोचेर टोलाउनु भएको? भान्सा तयार भयो, खाना आउनुहोस्। यसले साँच्चै थाहा पाइछ कि क्या हो? बा मनमनै झस्किए। साँच्चै बिहेपछिका रातहरूमा प्राय बाको मुखबाट रक्सीको नमिठो गन्ध आउँथ्यो। आमाले धेरै खुनखुन गरेपछि हार मानेर बाले रक्सी खान छोडेका थिए। एक दिन महादेवको मन्दिर पछाडिको तितेपाती फाँड्दै गर्दा भेटिएको एउटा गाँजाको बोटले बाला आकर्षित गरेछ। कहिलेकाहीँ ओखतीको रूपमा बाघ गाँजा खान थालेछन्। त्यसो त गाउँमा जिमल बा र उनका भाइ पनि गाँजा खान्थे। त्यो रात खाना खाएर सुतेपछि बा धेरै बेरसम्म निदाउन सकेनन्। सायद फूलमाया उनको आँखामा घुमिरहन्। त्यसपछिका साँझहरूमा बाला टोलाउने बानी पर्यो। महादेवको मन्दिर तल बौला खोलाको बगरमा बसेर बा धुवा पुत्ताउँदै टोलाउन थाले। फूलमाया गाउँ फर्केर आएको पनि हप्ता दिन भइसकेको थियो। एक साँझ धुवा पुत्ताएर टोलाइरहेको बेलामा बालाई फूलमायाको मायाले तान्यो। बा विकटोलतिर लागे। विकटोल मदिराको नसामा झुमिरहेको थियो। बेलुका भएपछि प्राय सबै बिकाहरू रक्सी खान्थे। बा अँध्यारोमा लुसुक्क आरण्य कामीको झुम्रोमा छिरे। आरण्य कामीका लागि मेरा बाको आगमन नौलो थिएन। पाँडे हजुरबासँग उनी धेरै पटक गएका थिए। खडाईको घरभित्र कुनै कोठा बारिएको थिएन। एउटा कुनामा चिबेको सानो छोरा सुतिरहेको थियो। अर्को कुनामा चिबेका वर्षौटी दुई छोरीहरू सुतिरहेका थिए। उनीहरूको छेउमा फूलमाया बसिरहेकी थिइन्। घरको अर्कोतिरको कुनामा चुलो थियो। चुलो छेउमा पुराना भाँडाकुँडा थुपारिएका थिए। तल्लो कुनामा बसेर आरण्य कामी रक्सी खाइरहेका थिए। बा छिरेको देख्ने बित्तिकै आरण्य कामीले बिस्तारै भने, आउनु नानी, यतै बस्नु।
आ
आरण्यकामी कामी मेरा बा लगायत आफूभन्दा साना बाहुनका छोराछोरीलाई नानी भनेर सम्बोधन गर्थे। बा उनकै छेउमा बसे तर रक्सी भने खान मानेनन्। आरण्यकामीलाई बिस्तारै रक्सीले खाँदै गइरहेको थियो। चिबी पहिले जस्तै रक्सी खाएर बाहिर कतै रल्लिँदै थियो होला। उसकी स्वास्नी उसलाई खोज्न निस्केकी हुनुपर्छ। अर्को कुनामा बसिरहेकी फूलमाया बालाई नै हेरिरहेकी थिइन्। उनको हेराइमा कुनै आग्रह र गुनासो थिएन, तर माया भने कायमै थियो। बाका कान आरण्यकामीका कुरा सुनिरहेका थिए, तर ध्यान र आँखा भने फूलमायातिरै थिए। बोल्दा बोल्दै आरण्यकामी भित्तामा आडेस लागेर घुर्न थाले। फूलमाया उठेर पछाडि जुठेल्नतिर गइन्। बा उनको पछि पछि गए। फूलमाया जुठेलना छेउको एउटा ढुङ्गोमा बसेर सिलौटा जत्रो अर्को ढुङ्गामा आफ्नो कुर्कुच्चा घोट्न थालिन्। छेउमा रहेको पुरानो मुढा तानेर फूलमायाको नजिकै बसेर बाले आफ्नो घाँटी खसखसाएर सानो आवाज निकाले। बाहिर पुरै अँध्यारो थियो, डिब्री पनि बलेको थिएन। घरभित्रको अलिअलि उज्यालो त्यो नलिपिएको खाडाइका छिद्रहरूबाट बाहिर मधुरो गइरहेको थियो। पर कोही रक्सीले मातेर हल्ला गरिरहेको थियो। दाहिने कुर्कुच्चो घोट्दै गर्दा फूलमायाले एकपटक बालाई हेरिन्। बा केही बोल्न खोज्दै थिए, तर के बोल्ने भनेर मेसो पाइरहेका थिएनन्। फूलमायाले कुर्कुच्चा घोट्दै बातिर हेरेर बिस्तारै भनिन्, छोरीको नाम के राख्नु भएको छ? धेरै बेरको मौन त तोडियो। बाले भने, शकुन्तला। कहिले गर्नुभयो बिहे? तिमी गएको 2 वर्षपछि। छोरीको अनार त काटीकुटी तपाईँकै जस्तो रहेछ। फूलमाया आफ्नो देब्रे कुर्कुच्चो घोट्न थालिन्। बाले सोधे, तिमीले किन अझै बिहे गरेकी छैनौ? फूलमाया हाँस्दै बोलिन्, मलाई लान सक्ने जवान अझै भेटेका छैन। उनी बोलिसकेर पनि हाँसिन्, खुट्टा पखालेर उनी घरभित्र छिरिन्। बा पनि छिरे। आरण्यकामी भित्ताको आड लागेर निदाइरहेका थिए। फूलमायाले बिस्तरा तानेर त्यहीँ सुताइदिन्। बाहिर टाढैबाट रक्सीले माथेको चिबेको आवाज र उसकी स्वास्नीको गाली एकै साथ आयो। बा फूलमायासँग विदा भएर निस्के। बाटोमा घनश्याम कामीको घरभित्रबाट आवाज आइरहेको सुनेर अँध्यारोको छेल पारेर बाले हेरे। त्यहाँ स्वामीको चौतारो माथितिरका दुईजना जैसी बाहुनका छोराहरू बसेर रक्सी खाँदै बात मारिरहेका थिए। बाले मनमनै सोचे, रक्सी खाने बाहुनहरू बढ्दै रहेछन्। केही सोच्दै नसोची बाले आफ्नो मनलाई चार भाग लगाएर आमा, दिदी, हजुरआमा र फूलमायालाई चारतिर राखे। कहिले दिदीलाई पिठ्यौमा बोकेर गाउँ डुलाउने बाहनामा बा फूलमायालाई भेट्न निस्कन्थे त कहिले बेलानको बेला डोको बोकेर चौताराबाट ओर्लिँदै मुरीफाँडतिर जाने बाहनामा भेट गर्थे। बाले दिदी र आमालाई पनि उत्तिकै माया गर्थे, अनि फूलमायालाई पनि। कहिले बिकटोल, कहिले सिङ्गाने घोलको कुवा, कहिले बौला खोलाको बगर, कहिले पहाडी जंगलको खोल्छो, कहिले सिसौघारी बार, फूलमायाको लुकाछिपी पुरानै परिवेशमा सुरु भयो। उमेरले दुवैलाई परिपक्व बनाइसकेको हुनाले त्यो लुकाछिपी भने पहिलेको जस्तो रहेन। छुट्टिएको 6 वसन्तपछि आएको 7 वसन्तमा बार र फूलमायाले आफ्ना वयस्का फूल एकअर्कालाई समर्पण गरे। त्यो बासन्ती बागमा पराग सेचन भयो। जेठको महिनामा सिङ्गाने घोलदेखि माथिको फाँटमा ब्याडमा हरिया टुसाहरू फलाइसकेका थिए भने सिङ्गाने घोलदेखि तलतिरको फाँटमा मकैका बोटहरू सुत्ला च्याप्न आतुर थिए। रातमा टहटह जुन लागिरहेको थियो। आकाशमा बादलका थुम्काहरू जुनको प्रकाशमा देखिँदै थिए। दिनभरिको कामले थाकेकी आमा र खेलेर थाकेकी दिदी एकअर्कालाई च्यापेर निदाइरहेका थिए। हजुरआमा पनि निदाइरहनु भएको थियो। बा भने घर पछाडि ढिकमाथिको करेसामा बसेर राति अबेरसम्म गाजा तानिरहेका थिए। पर सिङ्गाने घोल नजिकैको खेतबाट झुम्लुङ झुम्लुङ गर्दै कोही घोलको छेउै छेउ पूर्वतिर हिँडिरहेको थियो। त्यो आकृति मुरीफाँटको बीचमा रहेको आँपको रुखतिर जाँदै थियो। पहिले त बालाई चोर हो कि भन्ने शङ्का लाग्यो, तर त्यो आकृति आँपको रुखतिर लम्किँदै गर्दा बिस्तारै बाको मनमा चिसो पस्दै गयो। त्यो मुरी फाँटको आँपको रुखमा झुन्डिएर धेरैले आत्महत्या गरिसकेका थिए। आत्महत्याका लागि बदनाम भएको त्यो रुखतिर लम्किरहेको आकृतिले बालाई जिरिङ्ग बनायो। उनी उठेर मुरी फाँटतिर दगुरे। आँपको रुखमा पुग्ने बेलामा बाले त्यो आकृतिलाई भेट्टाए। फुलमाया बा आत्तिए। फुलमायाले हातमा एउटा नाइलनको डोरी समातेकी थिइन्। उनले पछाडिबाट आएको बाको आवाज त सुनिनन्, तर पाइला नरोकिकन अगाडि बढिरहन्। बाले दगुर्दै गएर फुलमायाको हात समातेर अत्तालिँदै भने, यो के हो फुलमाया? फुलमाया एकाएक जोडले गुहाँ गुहाँ गरेर रुन थालिन्। उनको रुवाई सुनेर एक हुल डाङ्ग्रे चराहरू हो हल्ला गर्दै आँपको रुखबाट उडे। फुलमायाको रुवाई रोकिएन। आफूले समातेको नाडीलाई दह्रो पार्दै बाले उनलाई त्यही रुखको फेदमा बसाए अनि उनको अर्को हातको डोरी आफूले लिए। धेरै बेरसम्म फुलमाया रोइरहन्। बिस्तारै उनको रुवाई हिक्क हिक्कमा बदलियो। बाले भने, बौलाउन आँट्यो कि क्या हो? के पाप गरेर झुन्डेर मर्नुपर्ने? फुलमाया केही बोलिनन्, हिक्क हिक्क गर्दै बसिरहन्। सिङ्गाने घोलबाट झ्याउकेरी कराएको आवाज आइरहेको थियो। हिक्क हिक्कसँगै छरप्रष्ट झरिरहेका आँसुका ढिकाहरू पुस्दै फुलमाया बोलिन्, नछुनी रोकिएको 2 महिना भयो। उनी आफ्नो चिडो समाउँदै रुन थालिन्। बाको मनमा बौला खोलामा आउने बर्खे बाढी जस्तै बाढी आयो। त्यो बाढीले पहाडी जंगलबाट ढुङ्गा र मुढा लडाउँदै ल्याए जस्तै के के ल्यायो ल्यायो। तैपनि आफूलाई सम्हाल्दै फुलमायाको मुखतिर हेरेर बाले भने, मर्नु पनि समस्याको समाधान हुन्छ र? अरू उपाय खोजौँला नि। बाको कुरा सुनेर फुलमाया मौन रहिन्। बा पनि केही बेर मौन रहे। एकछिनपछि काँटीमा अड्किरहेको सानो हिक्क हिक्कसँगै फुलमायाले भनिन्, हजुरले गर्भत्व आउने कुरा गरे हो भने भएको कुरा नहर्नुहोस्। मर्नु र मार्नुमा कुनै अन्तर छैन, बरु म नै मर्न तयार छु। बा फुलमायाको कुरा सुनेर केही बोल्न सकेन। फुलमायाको रुवाई जारी नै थियो। फुलमाया रुँदा रुँदै थाकी छिन्। उनी बाको काँधमा आड लागेर त्यत्तिकै निदाइन्। बिहान 3 बजीतिर फुलमायालाई फकाएर बाले घर फर्काए। दुवैको मनमा समाज र परिवारको डरले पहिरो खसिरहेको थियो। रात बित्यो, दिन हुँदै हप्ता र महिना पनि बित्यो। असारे झरी सुरु भयो। मकैका घोगाहरूमा दुध पस्न थाल्यो। फुलमायाको तल्लो पेट पनि दिन परदिन बढ्दै गयो। समय घर्किँदै थियो। बा दिनलाई रम्याउन चाहन्थे, कामलाई टक्क रोक्न चाहन्थे, ताकि उनले केही सोच्न सकुन्, कुनै उपाय निकाल्न सकुन्। तर समय कसको बसमा हुन्छ र? एक रात करेसाको ढिकमा घन्टौँ टोलाएर बा अबेर घर फर्किए। दिदी आमाको काखमा निदाइरहेकी थिइन्। आमा पनि निदाइसक्नु भएको थियो। बाले एकपटक दिदीको निधारमा गहिरो चुम्बन गरे अनि एकछिन उनको गाला मुसारे। बाको मन क्वाँ क्वाँ रोइरहेको थियो, तर आँखामा आँसु थिएन। एकछिनपछि बा बिछौनाको तल गएर आमाको गोडानेर घुँडा टेक्दै बसे। आमा मस्त निदाइरहनु भएको थियो। बाले एकपटक आमाको गोडा आफ्नो हातले छोए। सायद उनले मनमा नै माफी मागे होलान्। त्यति बेला उनको आँखाबाट आँसु बर्सिएछ। एकछिनपछि तल झरेर बा हजुरआमालाई हेर्दै टोलाएछन्। हजुरआमा बुढो खोकी खोक्दै कोल्टे फर्किनुभयो, तर बिउजिनु भएन। त्यसपछि बा एउटा झोला बोकेर घरबाट निस्किए। रात ढल्किएपछि गाउँबाट निस्केर बा र फुलमाया केौरानी बजार पुगे। उज्यालो भुइँमा नखसी त्यहाँबाट महेन्द्र राजमार्ग हुँदै उनीहरू पूर्वतिर पैदल हिँड्न थाले। बाटोमा मोटर फाट्ट फुट्ट मात्र चलेका थिए। मुकुन्दे खोला, झरे खोला र बेल्डिया खोला तरेर बेल्डिया बजार पुग्दा बिहानको 4 बजेको हुँदो। असारको मिरमिरेमा बजार निदाइरहेकै थियो। तर चिया पसलकी एउटी बजै भने बिउजिसकेकी रहेछन्। पेटिकोटमाथि गम्सा बाँधेर कुच्चो लगाउँदै गरेकी बजैले मेरा बा र फुलमायालाई एका बिहानै राजमार्गमा हिँड्दै आएको देखेर नजिकै गएर अनुहारमा हेरिन्। नौलो अनुहार देखेर उनले जिज्ञासा राखिन्। कहाँ जान लाउनुभयो यति बिहान नै? कहाँबाट आउनुभयो? बाले भने, केौरानीतिरबाट आएका, गाजापुर जान हिँडेका हौँ। यति बिहानै त सिखरौली घाट खुल्दैन, घाम नलाएसम्म बोटेहरू आउँदैनन्। चिया खाने भए पकाइदिउँला क्यारे? बाले एकपटक फुलमायाको मुखतिर हेरे, अनि बजैतिर हेरेर भने, हुन्छ पकाउनु। बजैभित्र पसेर चोलो र धोती लगाएर आइन्। बाह्र फुलमाया बाहिर उभिरहेकै थिए। उनी चुलोमा दाउरा सजेर आगो बाल्न थालिन्। सिल्टेको देउरीमा चियाको पानी बसाल्दै गर्दा बजैले सोधिन्, के थरी पर्नुभयो बाबु? बाले भने, ढकाल। पहाड घर कहाँ नि? म्याग्दी। म्याग्दी कहाँ? ताकुम। कहिले झर्नुभयो मधेस? बा झर्नुभएको, म त यतै जन्मेको। ए हो र, अनि नानी? उनी मेरी जहान। बजैले फुलमायालाई हेर्दै सोधिन्, माइती कहाँ नि नानीको? फुलमायाले बालाई पुलुक्क हेरिन्। बाले नै जवाफ दिए, गाजापुर। ए, ससुराली पो जान लाग्नुभएको? हजुर। गाजापुरतिर पनि बाहुनहरू थुप्रै भएको छन् रे अचेल त। हजुर। चिया त पाक्नै आँटो, चना पनि भुटिदिउँ कि? हुन्छ, भुटिदिनु न। उसो भए भित्रै बस्नुहोस्, म बनाएर ल्याउँछु। भित्र खाटको छेउमा एउटा सिमलको काठले बनाएको टेबल थियो। बा भित्र पस्न थाले। फुलमायाले धक मानिन्। बाले फुलमायाको हात समाएर तान्दै भित्र लगे। धकाउँदै धकाउँदै फुलमाया भित्र पसिन्। चिया र चनाको 5 रुपियाँ तिरेर बाह्र फुलमाया बेल्डियाबाट तल झरे। बेल्डिया बजार आँखा मिच्दै थियो। राजमार्ग तल थारू बस्तीका अल्छी भालेहरू भर्खर बाँच्दै थिए। नयाँ बाहुन बस्ती हुँदै उनीहरू नारायणीको तीरतिर झरे। कैलाश आश्रमको सालगारी निर पुग्दा बिहानको घाम जन्मियो। बाह्र फुलमाया कैलाश आश्रमको महादेव मन्दिरमा गए। कलिलो घाम र महादेवलाई साक्षी राखेर रा। बाले आफ्नो दायाँ हातको बुढी र चोरी औँलाले मूर्तिको अबिर चापेर फुलमायाको सिउँदो भरिदिए। त्यसरी मन्दिरमा बिहानै विवाह सम्पन्न गरेर बाह्र फुलमाया सिखरौली घाट पुग्दा पनि बोटे आएका थिएनन्। सायद पहाडतिर मुसलधारे पानी परिरहेको थियो होला। नारायणीको पानी धमिलो थियो। बा पारी निकुञ्जको सिसौ घारीतिर हेरिरहेका थिए। फुलमाया धमिलो पानी हेरेर टोलाइरहेकी थिइन्। एकछिनपछि एउटा हातमा बहना र अर्को हातमा प्लास्टिकको सानो ग्यालिन बोकेर दुईजना बोटेहरू सुनवर्षाको फाँट हुँदै घाट आए। उनीहरू दुवैले कन्दनीमा लङ्गौटी घुसारेर सानो फुर्कोले आफ्नो गोप्य अङ्ग छोपेका थिए अनि टाउकोमा सानो गम्सा बाँधेका थिए। उनीहरूको शरीरमा त्यसबाहेक अरू कुनै लुगा थिएनन्। कामले डढेर उनीहरूको जिउ भेली जस्तै कालो भएको थियो। काठको ढिकमा बसिरहेका बाह्र फुलमायालाई हेर्दै केही नबोली ढिक तल झरेर उनीहरू एक आपसमा कुरा गर्न थाले। उनीहरू थारू रहेछन्। जर्किनबाट पानी निकालेर एकै गिलास पिए अनि किनारामा घोप्ट्याएर राखिएको डुङ्गा सुल्ट्याएर धकेल्दै लगेर उनीहरूले नारायणीको पानीमा हेले। एकजना डुङ्गामा चढे, अर्कोले एक हातले डुङ्गा समातेर बाह्र फुलमायातिर हेरेर सोधे, बाबु नानी पारी जाने हो? बाह्र फुलमाया नाउतिर जाँदै गर्दा एकजना गाइने दाई पनि छोरो लिएर हस्याङ फस्याङ गर्दै आइपुगे। बोटी दाईहरूले बाहना खियाउन थाले, स्वर्र स्वर्र छप्ल्याङ छप्ल्याङ। मौसम सफा भए पनि दक्षिणतिरको आकाशमा भने कालो बादलका थुम्काहरू देखिएका थिए। पारीको निकुञ्ज र वारीको सुनवर्षा दुवै आकर्षक देखिएका थिए। एक हुल डाङ्ग्रेको बथान निकुञ्जबाट उडेर वारी आउँदै थिए। बाह्र फुलमाया भने पारी जाँदै थिए। उनीहरूको मनमा एकसाथ हजार कुरा खेलिरहेका हुँदा हुन् गाइने दाई नाउमै सारङ्गी निकालेर रेट्न थाले। छोरो पनि सुर मिलाउन थाल्यो, ए भरै बगि जाने खोला जस्तै दुई दिनको चोला, हाँस्दै खेल्दै मुया लाउँदै बाँचे कसो होला, एउटा फूल बगाएर यही खोलीमा आजै, बगाइदेऊ फूलसँगै पीर बेथा दाजै। नारायणी बगिरहेकी थियो, डुङ्गा चलिरहेको थियो अनि सारङ्गी पनि बजिरहेको थियो, तर बाह्र फूलमाया केही बोलेका थिएन। पारी पुगेर डुङ्गाबाट उत्रिने बित्तिकै बोटे दाईतिर हेरेर फुलमाया बोलिन्, दाजै घाट कहिले बन्द हुन्छ? बर्खामा नारायणी उर्लेपछि घाट चल्दो रहेनछ, यो कुरा फुलमायालाई पहिले नै थाहा रहेछ। बोटे दाईले भने, त्यो बीचको मजुवा नडुबेसम्म हामी डुङ्गा चलाउँछ, आज डुब्यो भने भोलिबाट बन्द गर्छ। डुङ्गाबाट निस्कदै गर्दा बानी परेको बाको नाकले थाहा पायो। पारी बोटे दाईहरूले पिएको त पानी नभएर ठर्रा परेछ। बोटे दाईहरूसँग विदा भएर चारैजना यात्री सिसौ घारीको पैदल बाटो हुँदै गाजापुरतिर लागे। गाजापुर पुगेपछि गाइने दाई र उनको छोरा पनि विदा भएर बाटो लागे। उनीहरू सत्य घटनामा आधारित लोकगाथा गाएर सुनाउँछन्, धेरैलाई रुवाउँछन्, गाउँ घुम्छन्, केही अन्नपात्र पैसा बटुल्छन्, धेरैका जीवनका घटनाहरू सुन्छन् र मन छुने घटनालाई सारङ्गीको धुनमा हुन्छन्। उनीहरूले मेरा बाह्र आमाको कहानी पनि थाहा पाएका भए पक्कै गाउँथे। फुलमायाको मित दाई गोरे तामाङको घरमा बस्ने योजना थियो। बा फुलमायाको पछि पछि गोरे तामाङको घरतिर लागे। फुलमायाकी मित भाउजू सुत्केरी भएर माइत गएकी रहेछन्। जेठी छोरी जुना 10 वर्षकी भएपछि मात्र उनीहरूको दोस्रो सन्तान भएको रहेछ। बर्खे विदा भएकाले जुना पनि मामा घर गएकी रहेछ। घरमा गोरे तामाङ एक्लै थिए। मित बहिनीलाई कुनै अपरिचित मान्छेसँग देखेर गोरे तामाङ छक्क परे, तर उनले केही सोधेनन् किनकि फुलमायाको सिउँदो बोलिरहेको थियो। गोरे तामाङले बातिर हेरेर भने, लु त चिन्ता नगर ज्वाइँ, तेरो मित दाई छँदैछ नि। गोरे तामाङको कुराले बालाई ठूलो राहत मिल्यो। दिउँसो त्यो दक्षिणी आकाशको कालो बादल बर्खे झरी बोकेर आयो। खाना खाएर खाटमा पल्टिएका बा झरीको आवाजले उठे। एकाएक दिउँसै अँध्यारो भएर आयो। पानी बढ्दै जान थाल्यो। हेर्दा हेर्दै झरी मुसलधारे वर्षा बन्यो। साँझपख वर्षा सिमसिम झरीमा परिणत भयो, तर रोकिएन। सायद त्यो 7 दिने झरी थियो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। खाना खाएर राति 12 फुलमाया फुट्टाले बारेको सानो कोठामा रहेको एउटा सिमलको खाटमा बिस्तारा लगाएर पल्टिए। बाहिर झरी परिरहेकै थियो। गाजापुरमा बिजुली बलेको थिएन, त्यसो त बाको गाउँमा पनि थिएन। डिब्रीको उज्यालोमा बाको छातीमा टाउको राखेर फुलमाया पल्टिरहेकी थिइन्। बा सिरानीमाथि पनि हातको सिरानी बिछाएर कतै टोलाइरहेका थिए। बाहिर पानी धर्किरहेकै थियो। बर्खे झरीसँगै खेत जोत्ने, मकै भाँच्ने र धान रोप्ने कामको चटारो सुरु हुनेवाला थियो। मानो रोपेर मुरी फलाउने त्यो समयमा बाको घरमा गोरु नार्ने कुनै मर्द थिएन। बिचरा 3 पुस्ताका 3 निरीह महिलाले के गर्लान्, कसरी हातमुख चोर्लान्। बिहान घरमा बाला नदेख्दा आमाले के गर्लिन्, कहाँ खोज्लिन्, हजुरआमा पनि भौतारिनु होला। दिदी पनि बा बा भन्लिन्। उठ्ने बित्तिकै बाले पिएको चियाको थिउरो खान खोज्लिन्। बालाई नदेख्दा रोलिन् पनि। अर्को दिन पक्कै 12 फुलमाया भागेको हल्ला गाउँभरि फैलिनेछ। बेल्डियामा चिया पिलाएकी बजैले पनि साँचो कुरा थाहा पाउनेछन्। गाउँमा पक्कै खबर पुग्नेछ। होमीले कमिनी भगायो भनेर गाउँलेहरू ढोल पिट्न थाल्नेछन्। बाको नाम लिएर बाहुनहरू थुक्नेछन्। त्यो सबै सुन्दा र देख्दा आमाको मनमा के बित्ला। हजुरआमालाई दमको बिमार छ, त्यहाँमाथि त्यस्तो खबरले उहाँको के अभिगत होला, भक्कानिएर मूर्छा नै पर्नु होला। आमा र हजुरआमाले त मुटुमा ढुङ्गा राखेर जसोतसो मन बुझाउलान्, तर छोरी त नाबालक छिन्, कसरी बुझ्लिन्। बा खोइ भनेर हजार पटक सोध्लिन्। गोठका हलगोरहरूले पनि आफ्नो हली खोज्लान्, खेतले पनि खोज्ला। आकाशमा कालो बादल मडारिए जसरी नै बाको मनमा यस्तै कुराहरू मडारिरहे। एक्कासी बादल मडारिएपछि मुसलधारे पानी परे जस्तै बाको आँखाबाट पनि आँसु भर्सिन थाल्यो। बा त्यो रातभरि नै रोइरहे, फुलमाया पनि हाँस्न सकिन। बिहान भयो, न बर्खेधरी छामिएको छ, न त घाम नै लाग्न सकेको छ। भिजेको जमिन र बाको मन दुवै ओभाउने छाटकाँड देखिएन। दिन बित्यो, रात बित्यो, फेरि अर्को बिहान उदायो, तर न झरी रोकियो, न त बाको मन नै स्थिर भयो। गाँजापुरमा रोपाई सुरु भयो। गोरे तामाङ बाउसे गर्न मेला गए। फुलमाया चुलोमा आगो फुकेर केही पकाउन लागिन्। बा पिँढीको खाटमा बसेर आकाशबाट परेको पानी हेर्दै टोलाइरहेका थिए। आँगनमा पानीका फोका उठ्दै फुट्दै गरिरहेका थिए। बालाई पनि पानीको फोका जसरी नै प्वाट्ट फुट्नु लाग्यो। तर फुलमाया र उनको पेटको कोपिलालाई सम्झेर त्यो सोच मनबाटै हटाए। जिन्दगी त्याग्न पनि कहाँ सजिलो रहेछ र। बा दिदीलाई सम्झेर झस्किए। सायद साउको भन्दा ब्याजको माया बढी भनेको त्यही होला। फुलमायाको गर्वको बच्चाले र दिदीको मायाले बालाई रोक्यो, नत्र बा नारायणीका माछाको चारो भनिसक्थे। बिस्तारै बाको मनमा आमा, हजुरआमा, स्वामीको चौतारो, चुवाडी, वर्षेनी गर्भवती भइरहने खेत, सिसौगारी, सिङ्गाने घोल, बौला खोलो सबै आउन थाले। जे जे उनको जीवनसँग जोडिएका थिए ती सबै एक एक गरी आउन थाले अनि सबैले उनलाई बोलाउन थाले। बाले फेरि समाज, रीतिथिति, परम्परा, धर्म संस्कार र सामाजिक चालचलन सम्झे जुन उनले तोडेर हिँडेका थिए। जातीय विभेदको पर्खाल सम्झे जुन उनले भत्काएका थिए। उनको बाँकी जीवनको यात्रा त्यति सजिलो थिएन। खै के सोचेर मान्छेहरूले जिन्दगीलाई दुई दिनको छोला भनेका होलान्। सायद ती भन्नेहरूले दुःखको पहाड उठाएर कहिल्यै हिँडेनन् होला, व्यथाको भेलमा कहिल्यै बगेनन् होला, पीडाको भुमरीमा कहिल्यै डुबेनन् होला, झरीसँगै आँसु भएर कहिल्यै खसेनन् होला। बाले कुनै पाइलामा पनि सहजता देखेनन्। उनी खरको बलेचीबाट खसिरहेको पानीलाई हेर्छन् अनि घर सम्झिन्छन्, फेरि फुलमायालाई हेर्छन्, उनको गर्वको बच्चा सम्झिन्छन्, दिदी सम्झिन्छन्, आमा सम्झिन्छन्, हजुरआमा सम्झिन्छन् अनि आँसु झार्न थाल्छन्। एक हप्तापछि झरी थामियो। गोरे तामाङ पनि घरै थिए। घाम भने लागेको थिएन, आकाशको कालो बादल पनि हटेको थिएन, सास पर्न लागेको थियो। बाह्र गोरे तामाङ जंगल नजिकैको पानी भर्ने कुवादेखि थोरै मासतिर सालको रूखमुनि सालकै ठुटोमा बसिरहेका थिए। खल्तीबाट बाँसको चिलिम निकालेर बाले जिमवाल हजुरबाले जस्तै भूसा सल्काएर धुवा पुत्ताए। एकछिन त के तान्दैछ भनेर गोरे तामाङले चालै पाएनन्। चाल पाएपछि भने बातिर हेर्दै बोले, लु ज्वाइँ, तैँले भाङ पनि खान्छस्, यो राम्रो भएन है, नुखाए यस्तो कुरो, बरु छ्याङ खान ज्वाइँ, तँलाई ठिक गर्छ। बाले कुनै प्रतिक्रिया दिएनन्, तानिरहे। गोरे तामाङले फेरि भने, घरकै जाँडो ज्वाइँ, खान्छस्, पारदिम। बा फेरि पनि केही बोलेनन्। एकछिनपछि फेरि गोरे तामाङ नै बोले, लु नुखाने भए नुखा, तर यो पनि नुखा ज्वाइँ, मनको पीडा यसले ठिक गर्दैन, तेरो दुःख म बुझ्छु, तर दुःख फाल्ने अरू थोक पनि छ। बा टोलाइरहेका थिए, केही बोलेका थिएनन्। एकछिनमा पानी पर्न थाल्यो। फेरि पनि गोरे तामाङ नै बोले, लु लु पानी पर्यो त, हिँड जाउँ, घर जाउँ ज्वाइँ। त्यति बेला भने बा बोले, दाई हजुर जानुस्, म पनि आउँछु पछि पछि। सायद गोरे तामाङले मेरो बाको हाल बुझे। उनी जान तयार भए र जाँदा जाँदै भने, ज्वाइँ खाटी घरै पालेको बाले छ, तैँले खान्छस् भने मारिदिन्छु। बाले केही जवाफ फर्काएनन्, तर गोरे तामाङ केही बुझे झैँ गरी मुन्टो हल्लाउँदै हिँडे। अलि पर पुगेर उनले फेरि भने, आइहालै ज्वाइँ, धेरै रुजे बिरामी हुन्छ। गोरे तामाङ गए, तर पानी गएन। बाको मन त पहिले नै भिजिरहेकै थियो। त्यो पानीले ओभानो तन पनि भिजायो, चिलिममा बसेको भुसाको आगो पनि निभ्यो, सालका पातहरू पानीलाई गाली गर्न थाले, पानी बग्न थाल्यो, तर बाको मनको पीर बगाएन। बा भिजिरहे, सोचिरहे, अँध्यारो हुन लागिसक्दा पनि नफर्किएपछि बोर्लाको पातले सापेर बनाएको सेखु ओढेर फुलमाया बालाई लिन पुगिन्। बा सोचाइकै तन्द्रामा हराइरहेका थिए। चुलामा बालेको मासु र भात पाकेको रहेछ। बा जैसी भवनका छोरा, उनले कुखुराको मासु कहिल्यै खाएका थिएनन्। फुलमायाले भनिन्, दाइले जिद्दी गर्नुभयो, मैले त हजुरलाई चल्दैन भनेकी थिएँ। बाले के सोचेको नि, खाना पस्क म खान्छु भने। बाको कुरा सुनेर फुलमायाले आश्चर्य भावमा हेरिन्, तर केही पनि भनिनन्। उनले गोरे तामाङ र बाका लागि भालेको मासु र भात पस्किन्। घरधन्दा सकिएपछि फुलमाया कोठामा गएर तन्ना मिलाउँदै थिइन्। बा पनि कोठामा बसे, बाहिर झरी थामिएको थियो। बाले खाटको छेउमा उभिएर तन्ना मिलाउँदै गरेकी फुलमायातिर हेर्दै भने, भोलि गाउँ फर्किने हो, कपडा मिलाइराखे। बाको कुरा सुनेर फुलमाया टक्क रोकिन् अनि बाको आँखामा हेरिन्। उनी बाको नजिकै गइन् र बालाई खाटमा बसाइन् अनि आफू पनि बाकै छेउमा गएर बस्छिन्। भनिन्, गाउँ फर्किन हामीलाई मार्दैनन् र। बाको अनुहार गम्भीर तर शान्त देखिएको थियो, मानौ हजारौं ज्वारबाट र सुनामीलाई आफूभित्रै लुकाएर शान्त छ समुद्र। बाले भने, म त्यही गाउँमा जन्मिएँ, हुर्किएँ, त पनि त्यहीँ जन्मिस हुर्किस्। जस्ता भए पनि तिनै गाउँलेहरूसँग यत्रो जिन्दगी बित्यो। त्यही कुवा र चुवाडीको पानी पियौँ, त्यही मुरी फाँटको अन्नले पेट भर्यौँ। त्यो बालखादेखि नै खेलेको सिसौगारी, पहाडी जंगल, बौला खोलो, चौतारो र आफ्ना ती आफन्ती सबैलाई चटक्कै माया मार्नु भनेको मर्नु सर नै त हो। मारेछन् भने पनि त तिनीहरूकै काखमा मरौला। हामी मर्दा कोही नरहे पनि ती खोला, जंगल र फाँटहरू रुनेछन्। हाम्रो मलामी कोही नगए पनि बालखादेखि नै हामीले हिँडेको बाटोले हामीलाई बोकेर मसान घाटसम्म लैजानेछ। हाम्रो चिता तिनै हामीले खेलेका बौला खोलाका ढुङ्गाहरूले सजाउनेछन्। सिसौघारीका सिसौका दाउरा र पहाडी वनका सालका मुढा आफै आएर हाम्रो चिता बन्नेछन् अनि नाके डाँडोबाट बिहानै झुल्किने घामले आगो लगाएर दागबत्ती जिनेछ। जाउँ फुलमाया, आफ्नै गाउँ जाउँ, मलाई अन्त कतै गएर बस्न सकुला जस्तो नै लाग्दैन। बोल्दा बोल्दै बाका आँखाको तलाउ भरिएर गालामा बग्न थाल्यो। फुलमायाले गालामा बगेको तातो आँसुलाई पुछिदिन् अनि भुइँतिर निउरी रहेका बाको चिउँडोलाई उठाएर आँखामा हेरेर बिस्तारै सोधिन्, हजुरलाई छोरीको याद आयो हो? फुलमायाको मनमा कति निश्चल माया रहेछ। उनको गर्वको त्यो अवोध बच्चा जस्तै मायामा पग्लिएर दुवै एकसाथ बग्न थाले। त्यो नारायणी बगे जसरी नै भोलिपल्ट गोरे तामाङ घाटसम्म छोड्न आए। वारी मान्छे देखेर पारीको डुङ्गा आयो। बाह्र फुलमाया डुङ्गा चढ्ने बेलामा गोरे तामाङले भने, लु ज्वाइँ, पछि उता दुखा भयो भने मिद्दाई सम्झेर यतै आएस। बाले मुन्टो हल्लाएर हुन्छको इसारा मात्र गरे, उनी केही बोल्न सकेनन्। फुलमायाले हात जोडेर बिदा मागिन्। बोटे दाईहरू डुङ्गा ख्याउन थाले। गोरे तामाङ डुङ्गा पारी पुग्दासम्म हेरिरहेका थिए। हप्ता दिनको झरीले नारायणी निकै ठूलो भइसकेको थियो। बीचको मजुवा लगभग डुबिसकेको थियो। मजुवामा उम्रेको सिरु मात्र देखेको थियो। त्यो सिरुगारी पानीमै उम्रिएर खडा भए जस्तो देखिएको थियो। बीचतिर पुगेपछि अगाडिपट्टिका बोटे दाईले भने, तपाईँहरू आज आयो डौले भयो, भोलिबाट त हामी घाट बन्द गर्छ, मजुवा डुबिसको। त्यसपछि पछाडिका बोटे दाई बोले, आन्दिनेसे खेत जोते जाएके बडैरे बाटु। उनीहरू साला भेना रहेछन्। भेनाले भने, आन्दिने म त नाइ जेवही मोधारी कर्वही। डुङ्गा सिखौलीको घाटदेखि थोरै तल पुग्यो। नारायणी ठूलो भएको हुनाले डुङ्गा तल उत्रिएको थियो। ती थारू बोटे दाईसँग छुट्टिएर बाह्र फुलमाया कैलाश आश्रमको बाटो हुँदै बेल्डियातिर लागे। राजमार्गमा फाटोफुटो सवारीहरू चलिरहेका थिए। चिया बेच्ने बजै चुलामै व्यस्त देखिन्थिन्। बाह्र फुलमाया पैदल हिँड्दै बेल्डिया खोलाभन्दा थोरै पश्चिम पुगेका थिए। पछाडिबाट निलो साझा बसाउँदै गरेको देखियो। बाले हात हल्लाएर बस रोके। खलासीले सोध्यो, कहाँ पुग्ने दाई? बाले भने, यहीँ नजिकै केौरानी हो, लैदिनु न है, हिँड्न गाह्रो भयो। खलासीले भन्यो, यो साझा बस हो, सबैका लागि ल आउनुहोस्। साँझ पर्न लागे पनि असारे घाम चकिलै थियो। बाह्र फुलमाया सिङ्गाने घोल नजिकै पुगेका थिए। पर खेतमा काम गरिरहेका परमालुहरू हत्केलाको छाता मार्दै कामै छोडेर बाह्र फुलमायालाई हेर्न थाले। उनीहरू गाउँ जाँदै गरेको देखेर माथि ढिकबाट कोही गाउँतिर फर्किएर हात हल्लाई हल्लाई केही भनिरहेको देखिन्छ। उसले भनेको कुरा र बाह्र फुलमायाले सुनेनन्। बाह्र फुलमायाले सिङ्गानी घोल पार गरिसकेका थिए। त्यति बेलासम्ममा ढिकको तल बिकटोल जाने बाटोको ठिक माथि मान्छेहरूको भिड लागिसकेको थियो। बाह्र फुलमाया पाइला अगाडि बढाइरहेका थिए, भिड बढ्दै गइरहेको थियो। बाह्र फुलमाया ढिक तलको बिकटोल जाने बाटोमा पुग्दा भिड ठूलो भइसकेको थियो। केटाकेटीदेखि बुढाबुढीसम्म गाउँका धेरै मान्छेहरू जम्मा भएका थिए। केटाकेटीहरू हाँसी मजाक गरिरहेका थिए भने पाकाहरू खासखुस गुनगुन गरिरहेका थिए। जम्मा भएका सबैको आँखा बाह्र फुलमायातिरै थियो। बाले एकपटक सबैलाई सर हेरे। त्यो भिडका आँखाहरूले भिन्न भिन्न भाव बोकेर उनीहरूलाई नै हेरिरहेका थिए। साना केटाकेटीका आँखाहरू निर्दोष भावले हेरिरहेका थिए, जसरी उनीहरू अरू दुला दुलैलाई हेर्ने गर्थे। सायद तिनीहरू बाजा जन्ती र भतेर कता होला भनेर सोच्न थाले होलान्। अर्का थरी आँखाहरू हीन भावले हेरिरहेका थिए, केही आँखाहरू खुसी पनि व्यक्त गरिरहेका थिए। जो बाको काम इज्जत र चर्चाले पहिले जल्ने गर्थे, ढिकमा उभिएर उनीहरूको आँखा मज्जा लुटिरहेका थिए। त्यति बेला बाले त्यो उमेरसम्म कमाएको इज्जत प्रतिष्ठा र चर्चाको सामाजिक दाह संस्कार भएको थियो। त्यहाँ अर्का थरी आँखाहरू क्रोधित भावले हेरिरहेका थिए। ते तिनीहरूका आँखा थिए जसले धर्म र संस्कारको पगरी गुथेर हैकम चलाएका थिए, सामाजिक कुरीतिलाई कायम राखेका थिए, जातीयताको आधारमा सामाजिक स्तर कायम गरेका थिए र तल्लो जातकालाई दास बनाएका थिए। जानी नजानी बाले उनीहरूको आडम्बरमा ठेस पुर्याए, उनीहरूको गाँसमा डुङ्गो लाग्यो, त्यसैले क्रोधित भएका थिए। त्यहाँ अर्का थरी आँखाहरू पनि थिए जो नितान्त मनोरञ्जन मात्र लिइरहेका थिए। तिनीहरूलाई केही दिनका लागि नयाँ खुराक मिलेको थियो। भिडमा गाईगुई हल्ला चलिरहेको थियो, तर कसैले स्पष्ट रूपमा केही भनेको थिएन। बाह्र फुलमाया बाटो बाटो पश्चिम मोडी नै लागेका थिए। त्यो भिडको पछाडिबाट कसैले जोडले चिल्लायो, आयो कमिनीको पोइ आयो। त्यो आवाज घनश्याम कामीको घरमा रक्सी खाने जैसी बाहुनको थियो। सबैजना जोड जोडले हाँस्न थाले। केही नबोली बाले केही पाइला अगाडि बढाए। अर्को कसैले भन्यो, थुक्क डाङ्ग्रे। आधा भिडले बालाई थुक्यो, तर बा केही बोलेनन्। थोरै अगाडि पुगेपछि महिलाको आवाज आयो, त्यस्तै राम्री स्वास्नी र छोरीलाई बितारा पारेर कमिनी बगाउने मर्न नसकेको असती टुरो, थुक्क। अर्को आवाज आयो, यो आरणीकी छोरीले मुहनी लागेकी हो, यसका जगल्टा त आजै लुच्ने हो। बाह्र फुलमाया कुनै ठूलो अपराधी जस्तो शिर झुकाइरहे। भिड झनै आक्रोशित हुन थाल्यो। जोड जोडले आवाजहरू आउन थाले, यी अपराधीहरूलाई त चारपाटा मोडेर राजमार्ग कटाउनुपर्छ, ढुङ्गै ढुङ्गाले हानेर मार्नुपर्छ यस्ता पापीहरूलाई त। बाहुन जातिको इज्जत माटोमै फाल्यो यो विद्वैको छोरोले। कालो मोसो दलेर गाउँ निकाला गर्नुपर्छ, हाम्रा केरालिटी बिग्रिन्छन् नि, नत्र लाज पनि नभएर गाउँ आएछन् मुर्दार मुर्दार नि। बाकै बोलेका थिएनन्। भिड झनै आक्रोशित हुँदै गइरहेको थियो। पछाडिबाट कसैले माटोको चपरी उठाएर बाको टाउकोमा आन्यो। आफ्नो टाउको छाम्दै बाले फुलमायालाई समाते, फेरि अर्को चपरी आएर बाको ढाडमा लाग्यो। फुलमाया आत्तिएर बाको छातीमा टाँसिन्। बाले फुलमायाको टाउकोलाई आफ्नो चिउँडो तल लुकाए अनि उनलाई छातीमा च्याप्प टाँसे। फेरि कसैले ढुङ्गाले आन्यो, त्यो ढुङ्गो आएर बाको खुट्टामा बजारियो। बाले के सोचेको नि, फुलमायालाई आफ्नो छातीमा जोडले टाँसेर आफ्नो आँखा बन्द गरे। सायद उनले आफूलाई भिडको आक्रोशमा सुम्पिदिए। उनीमाथि माटोको चपरी र ढुङ्गा बर्सिने क्रम जारी थियो। अचानक सबै रोकिए, भिड पनि शान्त भयो। बाले बिस्तारै आँखा उगारे। भिडको अगाडि जिम्वाल हजुरबा उभिएर बाला हेरिरहेका थिए। जिम्वाल हजुरबाका आँखा शान्त थिए। केही निमेष बाह्र फुलमायातिर आँखा पुर्याएपछि जिम्वाल हजुरबा भिडतिर फर्किएर बोले, यसको फैसला कचहरीमा हुन्छ, अहिले तपाईँहरू सबै जानुहोस्। जिम्वाल हजुरबाको कुरा सुनेर भिड ढिक उक्लिन थाल्यो। जिम्वाल हजुरबा पनि केही नबोली भिडको पछि पछि उकालो लागे। ढिकमा पुगेर जिम्वाल हजुरबाले एकपटक फर्किएर बाह्र फुलमायातिर हेरे अनि स्वामीको चौतारातिर लागे। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। एक सरको मायाको दशौं श्रृङ्खला हामीले आज यहाँ ल्याएर रोकेका छौं। यो उपकथा अझै सकिएको छैन। लेखकको बा र फुलमायाको कथा कस्तो होला हामी अर्को साता एघारौं श्रृङ्खलामा सुन्नेछौ। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे आजको श्रुति सम्वेकबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्री।